الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین آپ دیکھ رہے ہیں پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ. الحمدللہ ترتیب وار اس پروگرام میں قرآن کے مضامین تفسیر صراط الجنان سے بیان ہو رہے ہیں. اللہ پاک قرآن کے حق کو حق جاننے، اس پر عمل کرنے، باطل کو باطل سمجھنے اور اس سے بچنے کی توفیق عطا فرمائے. رحمت کونین صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. ناظرین اکرام، پچھلے درس میں سورہ انعام کی آیت نمبر 124 تک ہم نے پڑھ اور سن لیا تھا. آج آیت نمبر 125 سے آگے بڑھتے ہیں. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. فمن یرد اللہ ان یهدیہ یشرح صدرہ للاسلام ومن يرد ان يضله يجعل صدره ضيقا حرجا كانما يصعد في السماء كذلك يجعل الله الرجس على الذين لا يؤمنون.
اور جسے اللہ ہدایت دینا چاہے تو اس کا سینہ اسلام کے لیے کھول دیتا ہے، اور جسے گمراہ کرنا چاہتا ہے اس کا سینہ تنگ، بہت ہی تنگ کر دیتا ہے، گویا کہ وہ زبردستی آسمان پر چڑھ رہا ہے. اسی طرح اللہ ایمان نہ لانے والوں پر عذاب مسلط کر دیتا ہے. ناظرین کرام، اللہ پاک نے ازل سے ہی اپنی مخلوق کی دو قسمیں بنائی، شقی اور سعید، اور ہر ایک کے لیے نشانی بنائی کہ جس سے اس کی پہچان ہو سکے. سعادت کی نشانی اسلام کے لیے سینہ کھلنا، ایمان قبول کرنا، جبکہ شقاوت اور بدبختی کی نشانی یہ ہے کہ سینہ تنگ ہو، اسلام قبول نہ کر سکے. اور ہر گروہ کے لیے آخرت میں ایک گھر بنایا جس میں وہ لوگ رہیں گے، سعادت مند جنت اور اس کی نعمتوں میں رہیں گے، اور شقاوت والوں کو جہنم کی آگ میں رہنا اور اس کا عذاب سہنا پڑے گا. حدیث پاک میں ہے کہ اللہ پاک نے ایک مخلوق کو پیدا فرمایا اور ارشاد فرمایا یہ جنت کے لیے ہیں اور مجھے کوئی پرواہ نہیں، اور ایک مخلوق کو پیدا فرمایا اور فرمایا یہ جہنم کے لیے ہیں اور مجھے کوئی پرواہ نہیں. اس آیت میں اللہ پاک نے ہر قسم کی مخلوق کی نشانی بیان فرمائی ہے. لہذا جب اللہ پاک بندے کو شرح صدر کی توفیق دے اور اسے حلاوت ایمان سے بھر دے تو وہ جان لے کہ اللہ پاک نے اسے عظیم نعمت عطا فرمائی ہے. امام غزالی رحمت اللہ علیہ فرماتے ہیں، جسے جنت کے لیے پیدا کیا گیا اس کے لیے عبادت کے اسباب آسان کر دیے جاتے ہیں، اور جسے جہنم کے لیے پیدا کیا گیا اس کے لیے گناہ کے اسباب آسان کر دیے جاتے ہیں، اور اس کے دل میں شیطان کا حکم مسلط کر دیا جاتا ہے، کیونکہ وہ طرح طرح کی باتوں سے بے وقوف لوگوں کو دھوکہ دیتا ہے. وہ کہتا ہے کہ اللہ پاک رحمت والا ہے، لہٰذا تمہیں کوئی پرواہ نہیں کرنی چاہیے، تمام لوگ اللہ پاک سے نہیں ڈرتے، لہٰذا تم ان کی مخالفت نہ کرو، زندگی بہت طویل ہے لہٰذا انتظار کرو، کل توبہ کر لینا. جیسا کہ اللہ پاک ارشاد فرماتا ہے، یعیدہم و یمنیہم، شیطان انہیں وعدے دیتا ہے اور آرزوئیں دلاتا ہے. وما یعیدہم الشیطان الا غرورا، اور شیطان انہیں صرف فریب کے وعدے دیتا ہے، یعنی وہ ان کو توبہ کا وعدہ دیتا اور مغفرت کی تمنا دلاتا ہے بعد میں کرنے کے حوالے سے، کہ بعد میں توبہ کر لینا، اور ان ہیلوں سے اذن خداوندی سے گویا ان کو ہلاک کر دیتا ہے، اس کے دل کو دھوکے کی قبولیت کے لیے کشادہ اور قبول حق سے تنگ کر دیتا ہے. اور یہ سب کچھ اللہ پاک کی قضا اور تقدیر سے ہوتا ہے. ہدایت و گمراہی کا مالک اللہ پاک ہی ہے، وہ جو چاہے کرتا ہے اور جو ارادہ فرمائے حکم دیتا ہے، اس کے حکم کو کوئی رد نہیں کر سکتا اور نہ کوئی اس کے فیصلے کو مؤخر کر سکتا ہے. اس نے جنت اور اہل جنت کو پیدا کیا اور ان کو عبادت پر لگایا، نیز جہنم اور اہل جہنم کو پیدا کیا اور ان کو گناہوں پر لگا دیا. شرح صدر اس آیت میں آیا، سینہ کھل جانا، اس سے کیا مراد ہے؟ اس کا اصلی معنی، شرح کا اصلی معنی ہے وسیع کرنا، جبکہ یہاں اس سے مراد یہ ہے کہ اللہ پاک بندے کے دل میں روشنی پیدا فرما دیتا ہے، یہاں تک کہ اس کا ہر عمل اللہ پاک کی مرضی کے مطابق ہو جاتا ہے. جیسا کہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ تاجدار رسالت صلی اللہ علیہ وآلہ وسلم نے جب یہ آیت تلاوت فرمائی تو صحابہ اکرام نے عرض کی کہ اس کھولنے سے کیا مراد ہے؟ ارشاد فرمایا، اس سے مراد وہ نور ہے جو مومن کے دل میں ڈالا جاتا ہے جس سے اس کا دل کھل جاتا ہے. अर्ज की गई, क्या इसकी कोई निशानी भी है जिससे इसकी पहचान हो सके? इरशाद फरमाया, हाँ, इसकी तीन निशानियां हैं, आखिरत की तरफ रगबत, दुनिया से नफरत, मौत से पहले उसकी तैयारी। फिर मजीद आगे फरमाया कि वमन युरिद अन युदिल्लहु, और अल्लाह जिसे गुमराह करना चाहता है तो फिर क्या करता है? फरमाया उसका सीना तंग, बहुत ही तंग कर देता है कि उसमें इल्म और दलाइल तौहीद और ईमान की गुंजाइश ना रहे। तो उसकी ऐसी हालत होती है कि जब उसको ईमान की दावत दी जाती है और इस्लाम की तरफ बुलाया जाता है तो वो उस पर निहायत शाक होता है, तकलीफ दे होता है, और उसको ये बहुत दुश्वार मालूम होता है, गोया कि वो जबरदस्ती आसमान पर गोया के चढ़ रहा हो। कितनी तकलीफ से कोई ऊपर की तरफ चढ़ता है, वो गोया जबरदस्ती ऊपर चढ़ रहा हो, इस तरह से उसकी कैफियत की मिसाल बयान की गई। इससे पता चला कि दीनी काम का भारी मालूम होना और दुनियावी काम का आसान महसूस होना सीने की तंगी की अलामत है, और सीने की तंगी यह है कि असबाब कुफर जमा हो जाए और इस्लाम के असबाब न मुहैया हो सके। अल्लाह पाक इससे हमें महफूज फरमाए। बाज पर ईमान भारी होता है, बाज पर नेक आमाल भारी, और बाज पर इश्क और विजदान भारी है। यहां ख्याल रहे कि इससे यह बात लाजिम नहीं आती कि बंदा कुफर करने पर मजबूर है, बल्कि वो जो कुफर व सरकशी करता है वो अपने इख्तियार से करता है, और आदमी की बद किरदारियों से दिल में यह हाल पैदा होता है जैसे लोहा जंग लगकर बेकार हो जाता है। इसी तरह गुनाहों की वजह से दिल जंग आलूद होकर हक कबूल करने से महरूम हो जाता है। मजीद अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, वहादा सिरात रब्बिक मुस्तकीमा कद फसलना الايات لقوم يذكرون। आसान तर्जमा कुरान कंजुल इरफान। और ये तुम्हारे रब की सीधी राह है, बेशक हमने नसीहत मानने वालों के लिए तफसील से आयतें बयान कर दी। यानी कुरान करीम या हुजूर सैयदुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम की तालीमात, ये वो रास्ता है जो बिला तकल्लुफ रब अज़्ज़ा वजल तक पहुंचा देता है, जैसे सीधा रास्ता मंजिल मकसूद तक पहुंचाता है, इसलिए इसे शरीयत कहते हैं। यानी वसी और सीधा रास्ता जिस पर हर शख्स आसानी से चल सके। तरीकत भी रब का रास्ता है, मगर वह ऐसा तंग और पेचदार है जिस पर सिर्फ वाकिफ असरार शख्स ही चल सकता है, हर किसी के बस की बात नहीं है। मजीद आगे अल्लाह पाक फरमाता है, लहुम दारुस्सलाम इंद रब्बिहिम वहुवा वलीयुहुम बिमा कानू यअमलून। आसान तर्जमा कुरान कंजुल इरफान। उनके लिए उनके अमाल के बदले में उनके रब के हुजूर सलामती का घर है और वो उनका मददगार है। नाज़रीन इकराम, दारुस्सलाम इस आयत में आया। दारुस्सलाम के दो माना है, सलाम अल्लाह पाक का नाम है, तो दारुस्सलाम का माना हुआ वो घर जिसकी निस्बत अल्लाह पाक की तरफ की जाती है, और ये निस्बत इज्जत के लिए है, इज्जत अफजाई के लिए, जैसे बैतुल्लाह अल्लाह का घर, नाकतुल्लाह अल्लाह की ऊँटनी। तो इससे मुराद ये कि अल्लाह तबारक व ताला जिसका मालिक है, या वो घर के जिस घर में सिर्फ अल्लाह ही की बातें होती हैं, अल्लाह के बारे में बात होती है। जाहिर है इससे मुराद हर मुसलमान जानता है कि बैतुल्ला में ये मुराद नहीं होती कि अल्लाह उसमें रहता है, अल्लाह इससे पाक है, बल्कि बैतुल्ला यानी जो अल्लाह ताला का घर है जिसमें अल्लाह ही की बातें होती हैं, जिसका मालिक अल्लाह है। और दारुस्सलाम का भी इसी तरह माना हुआ कि जो सलाम यानी अल्लाह पाक का घर है, यानी जिस घर का मालिक वो है खास तौर पर, और उसमें उसी के काम करने वाले बंदे सलामती के साथ दाखिल किए जाते हैं। दूसरा माना यह है कि सलाम दार की सिफत है, यानी कि सलामती का घर है, और जन्नत को दारुस्सलाम इसलिए फरमाया गया कि जन्नत में हर किस्म के अयूब तकलीफों और मशक्कतों से सलामती है। जन्नत को दारुस्सलाम कहने की तीसरी वजह यह है कि जन्नतियों को जन्नत में दुखूल के वक्त, दाखिल होने के वक्त सलाम किया जाएगा, अल्लाह पाक की तरफ से, फरिश्तों की तरफ से, और अहले आराफ की तरफ से उनको सलाम कहा जाएगा, और जन्नती भी एक दूसरे को सलाम करेंगे। तो इस हवाले से भी जन्नत को दारुस्सलाम कहा जाता है। अगली आयत में अल्लाह पाक फरमाता है, وَيَوْمَ يَحْشُرُهُمْ جَمِيعًا يَا مَعْشَرَ الْجِنِّ قَدِ اسْتَكْثَرْتُمْ مِنَ الْإِنْسِ وَقَالَ أَوْلِيَاؤُهُمْ مِنَ الْإِنْسِ رَبَّنَا اسْتَمْتَعَ بَعْضُنَا بِبَعْضٍ وَبَلَغْنَا أَجَلَنَا الَّذِي أَجَّلْتَ لَنَا قَالَ النَّارُ مَثْوَاكُمْ خَالِدِينَ فِيهَا إِلَّا مَا شَاءَ اللَّهُ इन रब्बक हकीम अलीम। आसान तर्जमा कुरान कंजुल इरफान। और याद करो वो दिन जब वो उन सब को उठाएगा और फरमाएगा, ए जिन्नों के गिरोह, तुमने बहुत से लोगों को अपना ताबे बना लिया, और इंसानों में से जो उनके दोस्त होंगे वो कहेंगे, ऐ हमारे रब, हमने एक दूसरे से फ़ायदा उठाया और हम अपनी इस मुद्दत को पहुंच गए जो हमारे लिए तूने मुकरर फरमाई थी। अल्लाह फरमाएगा, आग तुम्हारा ठिकाना है, तुम हमेशा इसमें रहोगे, मगर जिसे खुदा चाहे, बेशक तुम्हारा रब हिकमत वाला इल्म वाला है। नाज़रीन किराम, यहाँ पर क़यामत का एक नक्शा बयान हो रहा है इस आयत में कि क़यामत के दिन अव्वलन सबको इकट्ठे उठाया जाएगा, इसलिए इसे हशर कहते हैं। बाद में अच्छे बुरों की छांट हो जाएगी, इसलिए इसे यौमुल फसल भी कहा जाता है, काट छांट का दिन। सबको उठाने से मुराद है कि मोमिन और काफिर को इकट्ठा उठाया जाएगा, या इंसान और जिन्नात को इकट्ठा उठाया जाएगा, या सईद और बदबख्त को इकट्ठा उठाया जाएगा। इस आयत में उन सरकश जिन्नात से खिताब है जिन्होंने बहुत से इंसानों को बहकाया, जबकि मोमिन जिन्नात तो अल्लाह पाक की रहमत में होंगे। फिर आगे मजीद इस आयत में फरमाया कि और इंसानों में से उनके दोस्त कहेंगे, जो जिन्नात के दोस्त होंगे, और उन दोनों ने एक दूसरे से फ़ायदा भी उठाया होगा। इस तरह के जिन्नात ने इंसानों को बुरे रास्ते दिखाए और बदअमलियों के लिए उनके लिए सहूलतें पैदा की और आसानियां पैदा की, और जिन्नात ने इंसानों से इस तरह फ़ायदा उठाया कि इंसानों ने उनकी इताअत की, फरमाबरदारी की, उनकी बेजा इबादतें वगैरह की। तो वो हसरत से कहेंगे, ऐ हमारे रब, हमने एक दूसरे से फ़ायदा उठाया, और अफसोस कि आज हम अपनी इस मुद्दत को पहुँच गए जो तूने हमारे लिए मुकर्रर फरमाई थी। अब वक्त गुजर गया, हाय, और क़यामत का दिन आ गया, अब सिर्फ नदामत ही बाकी रह गई। अल्लाह पाक फरिश्तों की ज़बानी उनसे फरमाएगा कि आग तुम्हारा ठिकाना है, तुम हमेशा इसमें रहोगे। फिर मजीद इस आयत में एक लफ्ज़ है, इल्ला माशा अल्लाह, मगर जिसे खुदा चाहे। तो यहाँ पर जो एक इस्तिस्ना हो रहा है, इसके दो माना है। नंबर एक कि वो हमेशा जहन्नम में रहेंगे, लेकिन कब्र से हश्र तक के जमाने और मैदान हश्र में, हिसाब किताब से लेकर जहन्नम में दाखिल होने के वक्फे में वो जहन्नम में ना रहेंगे। और दूसरा इससे मुराद ये है कि वो औकात जिनमें उन्हें एक अजाब से दूसरे अजाब में मुंतकिल किया जाए, जहन्नमी जब दोजक की आग की शिद्दत से फरियाद करेंगे तो उन्हें जमहरीर यानी सख्त ठंडे और बर्फानी अजाब में डाल दिया जाएगा, और जब वो जमहरीर की ठंडक से घबरा कर फिर फरियाद करेंगे तो उन्हें दोजक की आग में डाल दिया जाएगा। इस तरह ये इन्हें मुख्तलिफ अजाबात से गुजारा जाएगा। मुफस्सरीन हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह अन्हुमा से एक रिवायत ये भी नकल की है कि इससे मुराद वो लोग हैं जिनके बारे में रब के इल्म में है कि उन्होंने इस्लाम कबूल किया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तस्दीक की, तो बहरहाल फिर उन्हें आग से मुआफ़ करके बाद में निकाल लिया जाएगा। तो यहाँ इस्तिस्ना उन लोगों का है। अगली आयत में अल्लाह पाक फरमाता है, وَكَذَلِكَ نُوَلِّي بَعْضَ الظَّالِمِينَ بَعْضًا بِمَا كَانُوا يَكْسِبُونَ، आसान तर्जमा कुरान कंजुल इरफान, और यूं ही हम जालिमों में एक को दूसरे पर उनके आमाल के सबब मुसल्लत कर देते हैं। नाज़रीन इकराम, इस आयत का माना यह है कि जिस तरह हमने जिन्नों और इंसानों को रुसवा किया यहाँ तक कि उन्होंने एक दूसरे से फायदा उठाया, इसी तरह हम जालिमों में से एक को दूसरे पर उनके आमाल की वजह से मुसल्लत कर देते हैं, और जालिम की जालिम ही के जरिए हम पकड़ फरमाते हैं। इस आयत मुबारक में जुल्म करने वालों के लिए बड़ी नसीहत है। चुनांचे अबू अब्दुल्ला मोहम्मद बिन अहमद कुर्तुबी रहमतुल्लाह अलैह फरमाते हैं, इस आयत में जुल्म करने वालों को तंबीह की जा रही है कि अगर वो अपने जुल्म से बाज ना आए तो अल्लाह पाक उन पर दूसरा जालिम मुसल्लत कर देगा जो उन्हें जलील ख्वार और तबाह बर्बाद कर देगा। इस आयत में हर किस्म के जालिम दाखिल है, वो शख्स जो गुनाह करके अपनी जान पर जुल्म करता है, जो हाकिम या अफसर अपनी रियाया और मातहत लोगों पर जुल्म करता है, जो ताजिर जाली अशिया और मिलावट वाली चीज़ें फरोख्त करके खरीदारों पर जुल्म करता है, इसी तरह जो चोर और डाकू मुसाफिरों और शहरियों से लूट मार करके उन पर जुल्म करते हैं, ये सब जालिम के सफ में शामिल हैं। उन पर अल्लाह पाक कोई उनसे बड़ा जालिम मुसल्लत करके उन्हें अजाब में मुबतला कर देता है। हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह अन्हुमा फरमाते हैं, अल्लाह पाक जब किसी कौम की भलाई चाहता है तो अच्छों को उन पर मुकर्रर करता है, और किसी से बुराई का इरादा फरमाता है तो बुरों को उन पर मुकर्रर फरमा देता है। इससे यह नतीजा बरामद होता है कि जो कौम जालिम होती है उस पर जालिम हुक्मरान मुकर्रर कर दिए जाते हैं, तो जो उस जालिम के पंजाए जुल्म से रिहाई चाहें उन लोगों को चाहिए कि पहले खुद जुल्म छोड़ दें, सारी जो बुराइयां हैं वो छोड़ दें, अपनी जानों पर गुनाह करके जुल्म ना करें, लोगों पर जुल्म ना करें, तो उनके जालिम हुक्मरानों से उन्हें खुद ब खुद छुटकारा मिल जाए। ऐसे हजरात जो चाहते हैं कि हमारे मुल्क में, हमारे आसपास امن و امان ہو، سکون ہو، حکمران رحم دل ہوں، انہیں خود چاہیے کہ پہلے اپنے ظلم سے توبہ کریں، اپنے ظلم سے سچی توبہ کر کے، خود جو ظلم کر رہے ہیں، مظلوموں کو ہم پریشان کر رہے ہیں اپنی تجارت کے ذریعے، اپنے گفتگو کے ذریعے، رویے کے ذریعے، پہلے اپنے یہ ظلم ختم کریں تو پھر اللہ پاک جو بڑا ظالم ہم پر مسلط ہوگا اس سے بھی چھٹکارا عطا کرے گا۔ حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اے لوگوں اللہ پاک سے ڈرو، خدا کی قسم جو مومن دوسرے مومن پر ظلم کرے گا تو قیامت کے دن اللہ پاک اس ظالم سے انتقام لے گا۔ حضرت انس رضی اللہ عنہ سے روایت ہے، رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس نے کسی ظالم کی اس کے ظلم پر مدد کی وہ قیامت کے دن اس حال میں آئے گا کہ اس کی پیشانی پر لکھا ہوگا کہ اللہ پاک کی رحمت سے مایوس ہے۔ استغفر اللہ۔ حضرت علی المرتضیٰ کی روایت ہے، سرکار کائنات صلی اللہ علیہ وسلم نے فرمایا، مظلوم کی بد دعا سے بچو کیونکہ وہ اللہ پاک سے اپنا حق مانگتا ہے اور اللہ پاک کسی حقدار کو اس کے حق سے نہیں روکتا، حق عطا فرما دیتا ہے۔ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ سے روایت ہے کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو ظالم کی مدد کرے گا اللہ پاک اسی ظالم کو اس پر مسلط کر دے گا۔ حضرت فضائل بن عیاض رضی اللہ عنہ فرماتے ہیں کہ جب تو ایک ظالم کو دوسرے ظالم سے انتقام لیتا ہوا دیکھے تو پھر ٹھہر جا اور تعجب سے یہ تماشا دیکھ، یعنی کہ کیسا وہ پہلے ظلم کرتا تھا کسی پر، اب دوسرا بڑا ظالم اس پر مسلط ہو گیا تو یہ دیکھ تماشا کیسا میرے رب کا، یہ بھی ایک عذاب کا انداز ہے، اللہ ہمیں محفوظ فرمائے۔ اگلی آیت میں اللہ پاک فرماتا ہے، یا معشر الجن والانس الم یأتکم رسل منکم یقصون علیکم آیاتی وینذرونکم لقاء یومکم ھذا قالوا شہدنا علی انفسنا وغرتہم الحیاۃ الدنیا وشہدوا علی انفسہم انہم کانوا کافرین۔ آسان ترجمہ قرآن کنز العرفان، اے جنوں اور آدمیوں کے گروہ، کیا تمہارے پاس تم میں سے وہ رسول نہ آئے تھے جو تم پر میری آیتیں پڑھتے تھے اور تمہیں تمہارے آج کے اس دن کی حاضری سے ڈراتے تھے؟ وہ کہیں گے، ہم اپنی جانوں کے خلاف گواہی دیتے ہیں، اور انہیں دنیا کی زندگی نے دھوکے میں ڈال دیا اور وہ خود اپنی جانوں کے خلاف گواہی دیں گے کہ وہ کافر تھے۔ ناظرین اکرام، اس آیت مبارکہ میں جنات اور انسان دونوں سے بات ہو رہی ہے کہ اے جنوں اور آدمیوں کے گروہ، کیا تمہارے پاس تم ہی میں سے وہ رسول نہ آئے تھے جو تمہیں میری آیتیں پڑھ پڑھ کے سناتے تھے اور تمہیں اس دن یعنی قیامت کی حاضری اور عذاب الہی سے ڈراتے تھے؟ کافر جن اور انسان اقرار کریں گے کہ رسول ان کے پاس تشریف لائے اور انہوں نے زبانی پیام پہنچایا اور اس دن کے پیش آنے والے حالات کا خوف دلایا، لیکن کافروں نے ان کی تکذیب کی اور ان پر ایمان نہ لائے، انہیں دراصل دنیا کی زندگی نے دھوکے میں ڈال دیا۔ کفار کا یہ اقرار اس وقت ہوگا جبکہ ان کے اعضاء ان کے شرک و کفر کی گواہی دے رہے ہوں گے۔ رسول صرف انسانوں میں سے ہوتے ہیں، جنات میں سے نہیں ہوتے، چونکہ یہاں جن و انسان دونوں سے بات ہو رہی ہے، اس لیے تغلیباً جنوں کو انسانوں کے ماتحت شمار کرتے ہوئے منکم کا لفظ فرمایا، اس سے یہ ثابت نہیں ہوتا کہ جنات میں کوئی نبی آئے۔ ہاں جنات کے لیے نبی آئے، مگر وہ انسان ہی تھے اور وہ جنات کو بھی نیکی کی دعوت اور اسلام کی طرف بلاتے تھے۔ مزید اس آیت پہ فرمایا، وہ خود اپنی جانوں کے خلاف، اپنی جانوں سے مراد اپنے آپ کے خلاف گواہی دیں گے، اپنا ہی ہاتھ، اپنا ہی پیر، اپنا ہی جسم گواہی دے رہا ہوگا، تو اس سے بڑی گواہی کیا ہوگی؟ اس سے بڑا رازدار ہمارا کون ہے؟ جو ہمارا وجود ہے، اس سے بڑا ہمارا رازدار کون ہے؟ وہی گواہی دے گا کہ ہاں یہ غلط کیا تھا، تو پھر بندہ کس طرح سے اس کو ٹال سکے گا؟ قیامت کا دن بہت طویل ہوگا اور اس میں مختلف حالات پیش آئیں گے۔ جب کفار مومنین کے انعام و اکرام اور عزت و منزلت کو دیکھیں گے تو اپنے کفر و شرک سے انکار کر دیں گے، اور اس خیال سے کہ شاید مکر جانے سے کچھ کام بن جائے، یہ کہیں گے، واللہ ربنا ما کنا مشرکین، خدا کی قسم ہم مشرک نہ تھے۔ اس وقت ان کے منہوں پر مہر لگا دی جائے گی، یعنی انہیں سیل کر دیا جائے گا، وہ بول نہیں سکیں گے، اور ان کے اعضاء ان کے کفر و شرک کی گواہی دیں گے، پھر ان کا جو جھوٹ ہے، ان کی جو مکاری ہے، وہ پکڑی جائے گی۔ اللہ پاک ہمیں اس سے محفوظ فرمائے۔ زندگی رہی تو اگلے درس میں ملاقات ہوگی، اپنا خیال رکھیے گا۔ صلوا علی الحبیب صلی اللہ علیہ محمد۔